यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेपालमा आज 6825 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, 5904 जना संक्रमण मुक्त, संक्रमित 75 जनाको मृत्यु, 10 जनामा ब्ल्याक फंगस कालो ढुसी संक्रमण पुष्टि, 1 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरिएन्ट नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्पष्ट। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरू, र इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरूबीच सहमति। नेपालमा आज थप 6825 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 18562 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 5825 जना तथा 3211 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 1000 जना गरी 6825 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 5,76,936 पुगेको छ। यस्तै गएको 24 घण्टामा 5,904 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर 81% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 75 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 7,630 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 1,01,839 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पनि कालो ढुसी अर्थात ब्ल्याक फंगस बिरामी भेटिएका छन्। नेपालमा अहिलेसम्म 10 जनामा कालो ढुसीका बिरामी पुष्टि भएकोमा 8 जना मन्त्रालयको सम्पर्कमा रहेका र अन्य 2 सम्पर्कमा नआएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगंज, वीरगंज र काठमाण्डुमा रहेका छन्। कोविड 19 जसरी नसर्ने भए पनि 45-65 उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गरेको चिकित्सकको भनाई छ। यसै गरी ब्ल्याक फंगस कालो ढुसीको संक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत बर्दगुरिया गाउँपालिकाका 65 वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ। ब्ल्याक फंगसको लक्षण देखिएपछि उहाँको 3 दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेकोमा कोरोना पीसीआर रिपोर्ट भने नेगेटिभ रहेको अस्पताल का सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोविड 19 को कुनै नयाँ भेरिएन्ट नभेटिएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यममा आएको नेपालमा नयाँ भेरिएन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरिएन्ट फेला नपरेको पुष्टि गर्नुभयो। अहिले नेपालमा कोविड 19 को भेरिएन्ट अफ कन्सर्न भित्र रहेका अल्फा र डेल्टा मात्र भेरिएन्ट रहेको र पछिल्लो समय देखिएको कोविड 19 को नयाँ भेरिएन्ट डेल्टा मात्र सक्रिय रहेको उहाँले जानकारी दिनुभयो। यसैबीच विश्व स्वास्थ्य संगठनले पनि नेपालमा नयाँ भेरिएन्ट नभएको जानकारी दिएको छ। काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिएको छ। कोविड 19 को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारी अनुरूप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। कोविडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागि उहाँले बताउनुभयो। यही जेठ 14-18 गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर 50,000 को परीक्षण गर्ने लक्ष्य लिएकोमा महानगरपालिकामा 5,760 जनाले परीक्षण गरेकोमा 479 जनाको रिपोर्ट पोजिटिभ आएको थियो। आर्थिक वर्ष 2078-79 को बजेट वक्तव्य में उल्लेखित छूट तथा सुविधा को कार्यान्वयन शुरू भएको छ। अर्थ मंत्रालय उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालय खाद्य व्यवस्था तथा व्यापार कंपनी र साल्ट ट्रेडिंग कर्पोरेशन बीच आज भएको बैठक में सरकार ने बजेट मार्फत निषेधाज्ञा अवधिभर छूट सुविधा उपलब्ध गराउने सामग्री को विवरण र त्यसको मूल्य तथा बिक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ। बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा 20% छूट दिने उल्लेख गरिएको थियो। बैठकमा छूट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा 5 जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट 30 केजी चामल र 2 केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ। यस्तै साल्ट ट्रेडिङबाट 2 केजी पिठो, 2 केजी चिनी, 2 केजी नुन, 1 लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास 1 सिलिण्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ। सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजात सहितको विवरण तयार पार्ने, दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छूट सम्बन्धी विवरण मासिक रूपमा तयार पारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा शोध भर्ना माग गर्ने निर्णय पनि भएको छ। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष 2078-79 बजेटमा खानीजन्ने ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा सच्याउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री राउतले आज प्रेस विज्ञप्ति जारी गर्नुहुँदै प्रदेश नम्बर 2 को सप्तरीदेखि पर्सासम्मको चुरे पहाड तराई मधेशको सुरक्षा कवचको रूपमा रहेकोले संरक्षणको सट्टा उत्खनन गर्ने नीतिले त्यो क्षेत्र मरूभूमिमा परिणत हुने बताउनुभयो। वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानीका मुहान संरक्षणको साथै प्रदेश नम्बर 2 लाई मरूभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग रहेको बताउँदै मुख्यमन्त्री राउतले निर्णय तत्काल नरोकिए प्रदेश सरकार आवश्यक निर्णय लिन बाध्य हुने विज्ञप्ति मार्फत जनाउनु भएको छ। गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभा सचिवालयमा दर्ता गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले आज शुरू भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिनुभयो। थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कार्यवाही गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ। सरकार विरूद्ध ल्याएको अविश्वासको प्रस्ताव मात्र दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग गर्दै आउनु भएको थियो। बागलुङ 1 को खबाट प्रत्यक्ष निर्वाचित सांसद थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी 1 वर्ष को लागि निलम्बन गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही जेठ 17 गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन आज पेश गरेको छ। प्रतिवेदनमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरू, राजनैतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेद्वारको मनोनयन दर्ता, जनशक्ति, मतदान केन्द्र र सामग्री व्यवस्थापन लगायतका विषय समावेश गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसै गरी प्रतिवेदनमा मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषयहरू समावेश गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृग नारायण पाण्डे निर्वाचित हुनुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश मन्त्री परिषदको हिजोको बैठकले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिनुभयो। महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरूदेखि नै माग गर्दै आएको थियो। प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती गरी 2 प्रादेशिक अस्पताल भएका छन्। यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उप प्रादेशिक अस्पताल बनाएको थियो। प्रदेश नम्बर एक मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश सभाको बजेट अधिवेशन यही जेठ 24 गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले यही जेठ 24 गते दिउँसो 2 बजे अधिवेशनका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो। कैलालीका स्थानीय तहले किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन्। स्थानीय तहले किसानलाई 50% अनुदानमा गाउँटोलमै पुगेर धानको बिउसँगै धान खेतीमा प्रयोग गरिने जिंक र पोषण समेत निशुल्क उपलब्ध गराएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
दोस्रो लहरको कोरोना कहरले सबैलाई आक्रान्त बनाइरहेको समयमा कैलालीका स्थानीय तहले भने किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन्। स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराइरहेका छन्। टिकापुर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष लौटन चौधरी जानकी गाउँपालिकाले पनि आफ्ना पालिकाभित्र रहेका किसानहरूलाई 50% अनुदानमा धानको बिउ वितरण गरेको छ। जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी
अहिले हामीहरूले 578 कृषकहरूलाई 50% लागत सहभागितामा धानको उन्नत बिउ र हाइब्रिड धानको बिउसँगै कृषकहरूलाई चाहिने जिंक र पोषण वितरण गरेका छौँ।
केही स्थानीय तहले गाउँटोलमै गएर समेत किसानलाई धानको बिउ वितरण गरेका छन्। कोरोना कहरले समस्यामा परिरहेका बेला किसानलाई गाउँपालिकाले गाउँमै गएर धानको बिउ वितरण गरेको बताउनुहुन्छ जानकी गाउँपालिकाका कृषि प्राविधिक टोप बहादुर विष्ट।
एक ठाउँमा बोलाउने र एक ठाउँबाट स्रोत तोकेर बाँड्ने भन्ने कुरा थियो। पछिल्लो COVID-19 कारणले गर्दाखेरि हामीले एक ठाउँमा भिडभाड गर्न अप्ठ्यारो कारणले गर्दा ब्लक स्तरमै समुदायमा गएर कोविडको जोखिमलाई पनि ध्यानमा राखेर हामीले चाहिँ अहिले बाँडिरहेको छ।
किसानको वर्षे धानको बिउको ब्याट राख्ने समय आएसँगै स्थानीय तहले गाउँमै आएर धानको बिउ 50% अनुदानमा उपलब्ध गराउँदा किसानहरू पनि खुसी भएका छन्।
धानके बिहासँग हाम्रो जिंक पाइलाटी पोषण पाइलाटी ओ ट्याङ्की फे पाइलाट जे होस् हाम्रो घरै आके वितरण हो गेल बा मिलल बा खुसी लागल बा।
गाउँपालिका से धानके बिहा पहिले एकदम खुसी लागल हमने काहे कि हाम्रो घर बैठे जम्मा चीज बढिया से मिल गेल।
स्थानीय तहहरूले धानको बिउसँगै धान खेतीमा प्रयोग गरिने जिंक पोषण पनि निशुल्क रूपमा उपलब्ध गराइरहेका छन्। कोरोना कहरको यो समयमा स्थानीय तहले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराउनु स्थानीय तहको राम्रो काम हो। स्थानीय तहबाट प्राप्त हुने अनुदानलाई किसानहरूले पनि सदुपयोग गरी फाइदा लिन सके राम्रो हुन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
काठमाडौँ उपत्यकामा एक महिना मेलम्चीको पानी वितरण नहुने भएको छ। आयोजनाको सुरुङ पूरै खाली गरेर त्यसको परीक्षण गर्न लागिएकाले पानी वितरण अवरूद्ध हुन लागेको हो। सुरुङ निरीक्षण गर्दा समस्या देखिएमा पुनः पानी ल्याउँदा 30-40 दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताउनुभयो। सूचना अधिकारी पन्तले कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने भएको र खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो आयोजना सफल हुने जानकारी दिनुभयो। झण्डै 3 महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो। आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक 17 करोड़ लिटर पानी गत फागुनदेखि नै काठमाडौँमा आउन थालेको छ। जापान सरकारले COVID-19 विरूद्धको लड़ाईमा सघाउन नेपाललाई 160 थान अक्सिजन जेनेरेटर सहयोग गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले 160 थान अक्सिजन जेनेरेटर सहयोग स्वरूप आज नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो। राजदूत किकुताले नेपालको कोरोना भाइरस विरूद्धको लड़ाईमा जापान सरकारको सधैं साथ रहने बताउनुभयो। कोरोना संक्रमणका कारण विभिन्न पेसा र व्यवसाय धराशयी बन्दै गए पनि कृषि तथा पशुपालन व्यवसाय शुरू गरेका केही व्यक्तिहरूले भने राम्रो आमदानी गरिरहेका छन्। कोरोनाका कारण गीत संगीतको क्षेत्र समेत प्रभावित भएपछि गाईपालन शुरू गरेका तनहुँका लोक तथा दोहोरी गायक रमाकान्त ढुंगानाले पछिल्लो समय राम्रो आमदानी गरिरहनु भएको छ। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
समाज रूपान्तरणका लागि सिर्जना गरिएका गीतका सर्जकहरू वास्तविक जीवनमा भने कृषि कर्मबाट टाढै रहेको पाइन्छ। तर तनहुँका लोक तथा दोहरी गायक रमाकान्त ढुंगानाले भने कोरोना कहरसँगै बन्दाबन्दीको अवस्थामा गाई पालन गरेर मनग्ञ आमदानी लिन सफल हुनु भएको छ।
देखि लकडाउन सुरु भयो अनि लकडाउन सुरु भएपछि हामीहरूको लगभग कन्तबिजोकै भयो. के गर्ने त भन्दा दुध त बिर्दादेखि बच्चासम्म सबैलाई चाहिन्छ. कहिले पनि मैले चाहिँ कृषकहरूको चाहिँ दुध चाहिँ बिक्री नभएको देखिनँ. गाई पालेपछि केही हुन्छ भन्ने सोचेको मैले चाहिँ सुरुमा चाहिँ दुईटा गाईबाट सुरु गरेँ. गर्दाखेरि राम्रै भयो. हेर्नुहोस् 8-9 गाईबाट चाहिँ मेरो मासिक समथिङ 40,000-45,000 आमदानी छ.
राष्ट्रिय लोक तथा दोरीगीत प्रतिष्ठान तनहुँका अध्यक्ष समेत भइसक्नु भएका ढुङ्गानाले कृषि कर्मबाट हुने आमदानीले सन्तुष्टि दिने अनुभव सुनाउनु भयो.
आज म स्टेजमा गएछु, गीत गाएछु, लिएर आएपछि त्यति महत्व हुँदो रहेछ सर. त्यसरी नै खर्च गरिन्थ्यो. पसिनासित सम्बन्धित छ के यसमा, पसिनासित सम्बन्धित छ. दिनभरि चाहिँ गाईलाई सेवा गर्यो भने भोलि अलिकति दुध बढ्छ र अलिकति पैसा पर्छ भन्ने चाहिँ भावना हुन्छ.
दुःख र गाउँले परिवेशलाई बुझेको व्यक्ति मात्रै लोक गायक बन्न सकिने बताउने गायक ढुङ्गाना ढिलो चाँडो एकपटक सबै कृषि कर्ममा फर्कने दावी गर्नुहुन्छ. कलाकारहरू मौलिक कला र संस्कृतिको जगेर्ना गर्दै कृषि लगायतका पेसामा पनि संलग्न हुनुलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताउनुहुन्छ.
हामी कलाकार क्षेत्रमा लागेर पनि हामी कृषि पेसामा लागेका छौँ. यो पेसामा लागेपछि त यो सम्मानित पेसा रहेछ भन्ने कुरो सबैले महसुस गर्नुहुन्छ र अलि चाहिँ बोल्ने मान्छेहरू अलि भेपा तरिकाले यो चाहिँ कस्तो घाँसे भन्ने व्यक्तित्वहरूले पनि त्यो भन्ने आँट गर्नुहुन्न जस्तो लाग्छ मलाई.
सामाजिक रूपमा परिचित व्यक्तिहरूले नै कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन सके कृषिबाट समृद्धि सम्भव छ. रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ.
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ. अब एकैछिन विज्ञापन सन्देश.
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार.
अब केही अन्तर्राष्ट्रिय समाचार. इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनुभएको छ. त्यसको 11 राष्ट्रपतिका रूपमा निर्वाचित हर्जोगले 120 सदस्यीय संसदबाट 87 मत प्राप्त गर्नुभएको थियो. हर्जोगले राष्ट्रपतिका अर्का उम्मेद्वार मेरियम पेरेजलाई पराजित गर्नुभएको थियो. इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति हुनुहुन्छ. उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ. आलंकारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल 7 वर्षको हुन्छ. इजरायलमा विपक्षी दलहरूको गठबन्धनले नयाँ सरकार गठन गर्ने सहमति गरेको छ. प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको 12 वर्षे कार्यकालको अन्त्य गर्दै विभिन्न 8 दल सम्मिलित गठबन्धनले अब नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरू हुने जनाएको छ. सम्झौता अनुसार आलोपालो प्रधानमन्त्री बन्ने क्रममा पहिले दक्षिणपन्थी यामिना पार्टीका अध्यक्ष नफ्ताली बेन्नेटले नेतृत्व गर्ने र निश्चित अवधिपछि मध्यमार्गी पार्टीका नेता यारी ल्यापिडलाई हस्तान्तरण गर्ने सहमति बनेको बीबीसीले जनाएको छ. सहमति कार्यान्वयनका लागि संसदमा मतदान हुनेछ. पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा इजरायलका राष्ट्रपति समक्ष जानकारी गराइएको र अब बन्ने नयाँ गठबन्धनको सरकारले सम्पूर्ण इजरायली जनताप्रति सम्मान व्यवहार गर्ने मध्यमार्गी नेता ल्यापिडले प्रतिबद्धता व्यक्त गर्नुभएको छ. अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्र ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यले 2 अन्तरिक्ष मिशन त्यहाँ पठाउने घोषणा गरेको छ. नासाले सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी शुक्र ग्रह किन आगोको गोला बन्यो भन्ने कुरा पत्ता लगाउने लक्ष्यका साथ यो दशकको अन्त्यसम्ममा 2 अन्तरिक्ष मिशन सञ्चालन गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ. सन् 2028 2030 बीचमा सञ्चालन हुने प्रत्येक मिशनका लागि 50 करोड़ डलर बजेट प्राप्त हुने बताउँदै नासाका प्रशासक बिल नेल्सनले ती मिशनहरूले वैज्ञानिकहरूलाई 30 वर्ष यता पहिलो पटक शुक्र ग्रह अनुसन्धान गर्ने मौका दिने बताउनुभयो. अफगानिस्तानको उत्तरी जाबिजान प्रान्तको आगसे जिल्लामा अफगान प्रहरीले गरेको तालिबान विरूद्धको कार्यवाहीको क्रममा कम्तीमा 18 तालिबान आतंककारी मारिएका छन्. सो प्रान्तमा तालिबानहरू लुकेर बसेको सूचनाका आधारमा आतंककारी विरूद्धमा अफगान सैनिकले हवाई कार्यवाही गरेको सैनिक अधिकारीले बताएका छन्. अब आर्थिक समाचार.
नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको जनाएको छ। महासंघले आर्थिक वर्ष 2078-79 बजेटले कोविड 19 कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास विस्तार र पुनरुत्थानका निमित्त निकासी अभिवृद्धि गर्न सहयोग पुग्ने गरी बजेटमा समेटिनु सराहनीय र स्वागतयोग्य कार्य भएको जनाएको हो। सरकारले हस्तकला उद्योग व्यवसाय प्रबन्धनका निमित्त सिपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियत, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेट लगायतको व्यवस्था सकारात्मक रहेको महासंघका अध्यक्ष सुरेन्द्र भाई साक्यले जानकारी दिनुभयो। लमजुङ जिल्लामा निर्माणाधीन 25 मेगावाट क्षमताको माथिल्लो दुर्दी ए जलविद्युत आयोजना पुनः कोविड 19 कारण प्रभावित भएको छ। जेठ मसान्तभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माण कार्य प्रभावित भएको हो। आयोजनामा कार्यरत 40 श्रमिकमा एकसाथ कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण हुन नदिन निर्माणको काम केही समयका लागि स्थगित गरिएको आयोजनाले जनाएको छ। कोरोना महामारीकै कारण राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ। सीमित मजदूर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माण कार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ। निषेधाज्ञाका बीच बाँध र विद्युत गृहको निर्माण कार्य जारी रहे पनि मजदूर र श्रमिकको अभाव हुँदा आयोजनाको काम प्रभावित भएको आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर ईश्वरी प्रसाद तिवारीले जानकारी दिनुभयो। सल्यानमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। जिल्लाको प्रमुख खाद्यान्न बाली भित्र पर्ने गहुँ उत्पादनमा यो वर्ष कमी आएको हो। यस वर्ष जिल्लाभर 14,217 हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा 27,350 मेट्रिक टन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। अघिल्लो वर्षको तुलनामा लामो समयसम्मको खडेरीका कारण यस वर्ष 23.2% कम उत्पादन भएको कार्यालयका सूचना अधिकारी रमेश कुमार बस्नेतले जानकारी दिनुभयो।
उहाँ हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
विश्वकप तथा एसिया कप चरण अन्तर्गत समूह चरणको छैटौं खेलमा आज नेपालले चाइनिज ताइपेनको सामना गर्दैछ। नेपाली समय अनुसार आज रातको 9:45 शुरू हुने खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुनेछ। नेपाल समूह चरणमा 3 अङ्क सहित 4 स्थानमा छ। अस्ट्रेलियाको 4 खेलमा 12 अङ्क छ भने 5 खेल खेलेका जोर्डन र कुवेतको समान 10 अङ्क छ। नेपालभन्दा पछि रहेको चाइनिज ताइपेनले अङ्क जोड्न सकेको छैन। आजको खेलमा जित हासिल गरी नेपालको 4 स्थान पक्का हुनेछ। नेपालले आफ्नो समूहमा 4 स्थान हासिल गर्दै अन्य समूहमा रहेको 4 टोलीको तुलना गर्दा शीर्ष 4 स्थानमा पर्न सके सिधै एसिया कप छनौटको तेस्रो चरण खेल्न पाउनेछ। यदि पुच्छार वा 4 स्थानमा रहेर पनि अन्यको समूहको 4 स्थानको तुलनामा शीर्ष 4 नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपालले छनौटको पहिलो चरणमा चाइनिज ताइपेनलाई 2-0 पराजित गरेको थियो। उसकै मैदानमा भएको खेलमा दुवै गोल अञ्जन विष्टले गरेका थिए। त्यसबाहेक कुनै पनि खेलाड़ीले यस पटकको छनौटमा गोल गर्न सकेका छैनन्। पछिल्लो खेलबाट अहिले टोलीमा व्यापक परिवर्तन भइसकेको छ। टोलीमा प्रशिक्षक पनि फेरिसकेका छन्। त्यति बेला योहान कालिनको प्रशिक्षणमा रहेको नेपाली टोलीको कमान यसपटक प्रशिक्षक अब्दुलहाल अलमुतारीले सम्हालेका छन्। यसपटक नेपाली विश्वकप छनौटका बाँकी 3 खेल अलमुतारीकै मुलुक कुवेतमा खेल्दैछ। झण्डै 2 साता उनको नेतृत्वमा प्रशिक्षण गरेको नेपाली टोलीले गत साता इराक विरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। अञ्जन विष्ट र मनिष डाँगीले गोल गरेको खेलमा नेपाली टोली इराकसँग 6-2 पराजित भएको थियो। त्यो मैत्रीपूर्ण खेल थियो। इराक जस्तो बलियो टोलीसँग खेलाउँदा उनले आफ्नो टोलीको परीक्षण गर्ने मौका पाएका छन्। टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्षले जुलाईको अन्तिममा हुने ओलम्पिक अब कुनै पनि हालतमा सार्न वा रद्द गर्न नमिल्ने बताएका छन्। अझै पनि कोरोनाको संक्रमण कायम रहेका बेला टोकियो ओलम्पिक गर्नका लागि कठिन रहेको विभिन्न निकायले भनिरहेका बेला आयोजक प्रमुखले भने कुनै पनि हालतमा प्रतियोगिता रद्द वा स्थगित गर्न नमिल्ने बताएका छन्। जापानमा विभिन्न संस्थाले गरेको पब्लिक पोलमा धेरै जसोले ओलम्पिक गर्न नहुने राय दिएका थिए। जुलाई 23 शुरू हुने प्रतियोगिताका लागि विभिन्न देशले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन्। नेपालबाट पनि यो ओलम्पिकमा सहभागी हुने 4 पक्का भइसकेको छ।
अब मौसम। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज राति पहाड़ी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 22.5, काठमाण्डुको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम 20.4, र दिपालको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज 6825 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, 5904 जना संक्रमण मुक्त, संक्रमित 75 जनाको मृत्यु, 10 जनामा ब्ल्याक फंगस कालो ढुसी संक्रमण पुष्टि, 1 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरिएन्ट नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्पष्ट, अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरू, र इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरू बीच सहमति। हौस् त, साँझ 7 बजेको समाचार सकियो, हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। नमस्कार।